الحمد لله، الحمد لله، نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلله فلا هادي له، ونشهد أن لا إله إلا الله وحده لا شريك له، ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله، أرسله إلى كافة الناس بشيرا ونذيرا وداعيا إلى الله بإذنه وسراجا منيرا، صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. وإن تعدوا نعمة الله لا تحصوها، وقال تعالى لتسألن يومئذ عن النعيم، وقال تعالى لئن شكرتم لأزيدنكم ولئن كفرتم إن عذابي لشديد. گرامی قدر حضرت مفتی عبداللہ صاحب اور جامعہ کے حضرات اساتذہ کرام، مولانا احمد صاحب، مہمانان اعزام اور عزیز طلباء، آج کی یہ مجلس اللہ تبارک و تعالی نے جامعہ کو ایک اور مختلف ضرورتوں کو مکمل کرنے والی جامع عمارت عطا فرمائی، اسی کے شکرانے اور افتتاح میں منعقد ہوئی. ابھی آپ نے ہمارے عزیز جنہوں نے اس عمارت کے فوائد اور کن کن چیزوں میں وہ استعمال ہونے والی ہے وہ تفصیل سے بتلایا، اس سے آپ اندازہ لگا سکتے ہیں کہ اللہ تبارک و تعالیٰ نے یہ بہت عظیم نعمت ہے جو جامعہ کو عطا فرمائی. ابھی حضرت مفتی صاحب مجھے ذرا چکر لگانے کے لیے، دکھلانے کے واسطے لے گئے وہاں جہاں آپ ابھی تک کھاتے رہے. آج یہاں پہلا موقع ہوگا کہ آپ مغرب کے بعد کھانا تناول فرمائیں گے. طلبا حضرات، اب تک جہاں یہ سلسلہ رہا کھانے کے لیے بیٹھنے کا، ٹین کے اس شیڈ کو دیکھا، اس کے ٹین بھی اب تو سڑ چکے ہیں اور اس کی صورت بھی اس قابل نہیں ہے کہ آدمی رغبت کے ساتھ اس کو دیکھے. اللہ تبارک و تعالیٰ نے اس کی جگہ پر یہ عظیم نعمت آپ حضرات کو عطا فرمائی. اللہ تعالیٰ کی ہر نعمت اس بات کی متقاضی ہے کہ اس کی قدر کی جائے اور اس کا شکر ادا کیا جائے. بلکہ حقیقت تو یہ ہے کہ اللہ تعالیٰ کی طرف سے وہ نعمت جس مقصد کے لیے عطا کی گئی ہے اس مقصد کو بحسن وجوہ آپ حاصل کر لیں, یہی اس کا حقیقی شکر ہے. مال جیسی نعمت اگر اللہ تعالیٰ نے عطا فرمائی تو اس مال کو اللہ کی مرضیات میں اور اللہ تبارک و تعالیٰ نے جہاں خرچ کرنے کا حکم دیا ہے وہاں اگر آدمی خرچ کرتا ہے تو یوں سمجھا جائے گا کہ یہ اس کا شکر ہوا. اسی طرح علم جیسی نعمت عطا فرمائی ہے تو اس علم کے مطابق اپنی زندگی کو ڈالنا اور ساتھ ہی اللہ کے دوسرے بندوں تک علم کی اس امانت کو پہنچا کر ان کو بھی اللہ تعالیٰ اور رسول پاک صلی اللہ تعالیٰ علیہ وسلم کے احکام سے آگاہ کر کے اس پر عمل کا گویا عمل کے واسطے ان کو آمادہ کر کے اللہ تعالیٰ کے ساتھ ان کا رشتہ جوڑنا, گویا یہ اس علم کی نعمت کی قدردانی اور شکر ہے. ہر چیز کا شکر جو ہے اس کے مناسب ہوا کرتا ہے. میں مثال دیا کرتا ہوں کہ میری گھڑی ہوئی مثال ہے یہ. آپ مثلاً گئے ہیں عمرہ یا حج کے واسطے, وہاں سے جب واپس تشریف لائے اپنے اعزاء اور احباب کے واسطے کچھ ہدایا اور تحائف لانے کا بھی اہتمام کیا. اسی میں آپ نے یوں سوچا کہ میں اپنے محلے کی جس مسجد میں پنج وقتہ نماز ادا کرتا ہوں اس کے امام صاحب کے لیے بھی کوئی ہدیہ لے جاؤں. چنانچہ ایک عمدہ سا عربی رومال آپ نے اسی نیت سے خریدا. آپ کے دل میں یہ ہے امام صاحب اس رومال کو جمعہ کا خطبہ دینے کے لیے سر پر ڈال کر یا امامے کے طور پر اس کو لگا کر آئیں گے میرا جی خوش ہو جائے. چنانچہ آپ کے واپسی پر جب لوگ ملاقات کے لیے آئے اور امام صاحب بھی آئے, انہوں نے آپ کو مبارکباد بھی دی, دعائیں بھی, آپ نے ہدیہ پیش کیا, دعائیں بھی دی انہوں نے, اللہ آپ کو جزائے خیر دے اور نفقات کا نعم البدل عطا فرمائے. آپ کی اس عبادت کو عمرے کو اللہ حسن قبول عطا فرمائے, بہت دعائیں دی اور گویا آپ زبانی طور پر آپ کا شکریہ ادا کیا, لیکن پھر بھی آپ کے دل میں ابھی ایک طلب موجود ہے کہ آپ یہ رومال جس کو لے کر کے آئے ہیں آپ کا جی یہ چاہتا ہے کہ امام صاحب کو خطبہ دیتے ہوئے اس رومال کو سر پر ڈالے ہوئے آپ اپنی آنکھوں سے دیکھیں, تب آپ کا جی ٹھنڈا ہوگا. چنانچہ آپ کی مرتبہ آپ نے یوں سوچ کر شاید یہ پہلا ہی جمعہ ہوگا جہاں امام صاحب ہمارے اس ہدیے کی قدردانی کرتے ہوئے ہماری خواہش کے مطابق اس کو سر پر ڈال کر جو ہے خطبہ دینے کے لیے آئیں گے. آپ اپنی عادت کے خلاف کچھ جلدی ہی پہنچ گئے مسجد کے اندر اور ممبر کے قریب بیٹھ گئے, اور انتظار کے بعد جب امام صاحب کو آیا آتا ہوا دیکھا تو آپ کو یہ دیکھ کر مایوسی ہوئی کہ نہ تو وہ سر پر ڈالا ہوا ہے نہ امامے کے طور پر ہے. آپ نے اپنے دل کو تسلی دی, چلیے اس جمعہ کو نہ صحیح آئندہ جمعہ, دوسرے جمعہ کو بھی آپ اسی تمنا اور خواہش کے ساتھ کچھ جلد پہنچ گئے. لیکن اب کی مرتبہ بھی آپ کو مایوسی ہی سے واسطہ پڑا. پھر تو آپ نے دیکھنا بھی اور انتظار کرنا بھی چھوڑ دیا. اتفاق کی بات آپ کسی ضرورت کے لیے آپ کو امام صاحب کے گھر ان کی ملاقات کے لیے جانا ہوا. جب ان کے دروازے کے اندر قدم رکھا تو وہاں دروازے ہی کے اندر نیچے وہ رومال بچھا ہوا. آپ جب یہ منظر دیکھیں گے تو آپ کے دل کی کیا حالت ہوگی؟ آپ دل میں یہ سوچیں گے کہ اس آدمی کو تو کوئی ہدیہ دینا نہیں چاہیے, اس سے بڑی ناشکری. حالانکہ زبانی شکر ادا کرنے میں انہوں نے کوئی کمی نہیں رکھی تھی, بہت ساری دعائیں آپ کو دے دی تھی اس وقت جب کہ آپ نے ہدیہ پیش کیا تھا, لیکن جو اس کا حقیقی شکر تھا اور حقیقی قدردانی تھی اس معاملے میں جب ان کی طرف سے کوئی اقدام نہیں ہوا تو آپ نے اپنے دل میں یہی فیصلہ کیا کہ آئندہ یہ شخص اس قابل نہیں ہے کہ اس کو کوئی چیز ہدیے میں دی جائے. وَلَئِن كَفَرْتُمْ إِنَّ عَذَابِي لَشَدِيد, یہ اللہ تعالیٰ کی جو نعمتیں ہیں ان نعمتوں کو اللہ تعالیٰ نے جس مقصد کے لیے دیا ہے اس مقصد میں اگر استعمال کیا جائے تو یوں سمجھا جا سکتا ہے کہ یہ اس کی حقیقی قدردانی بھی ہے اور شکر بھی ہے. اور یہی چیز اللہ تعالیٰ کے اس وعدے کے مطابق لئن شکرتم لازیدنکم, ان نعمتوں میں زیادتی کا باعث بھی ہے. اللہ تعالیٰ کی ہر نعمت کا یہ حق ہے کہ اس نعمت کے ملنے پر جو ہے خوش ہوا جائے, اس کا شکر ادا کیا جائے اور اس کی قدر کی جائے. تینوں باتیں جب ہوں گی تب گویا اس نعمت کا حق ادا ہوا سمجھا جائے گا. اور جیسا کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم فرماتے ہیں کہ قیامت کے روز بھی بندوں سے اللہ تعالیٰ اپنی نعمتوں کے متعلق سوال کریں گے, لَتُسْأَلُنَّ يَوْمَئِذٍ عَنِ النَّعِيمِ, کہ تم سے قیامت کے روز اللہ کی نعمتوں کے متعلق سوال ہوگا. اور نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی ذات بابرکات پر قربان جائیے کہ آپ تو حضرات صحابہ رضوان اللہ تعالیٰ علیہ مجمعین کو بموقع بموقع اس کی طرف متوجہ بھی فرماتے تھے. شمائل میں آپ نے روایت پڑھی ہوگی, ایک موقع پر حضرت ابو بکر رضی اللہ تعالیٰ عنہ اپنے گھر سے باہر تشریف لائے دوپہر کے وقت, وہ وقت تھا جو نکلنے کا نہیں تھا, دیکھا نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم بھی باہر تشریف لائے ہوئے ہیں, حالانکہ وہ وقت آپ صلی اللہ علیہ وسلم کے باہر تشریف لانے کا نہیں تھا. عرض کیا حضور صلی اللہ علیہ وسلم نے ان سے پوچھا تو حضرت ابو بکر رضی اللہ تعالیٰ عنہ تو نبی کریم صلی اللہ علیہ وسلم کی زیارت سے مشرف ہو کر وہ اپنا فاقہ اور بھوک جس کی بےتابی میں وہ نکل پڑے تھے وہ بھول گئے اور عرض کیا کہ اللہ کے رسول آپ کی ملاقات اور آپ کا دیدار. یا جیسا کہ شروع نے اس موقع پر یہ بھی کہا کہ حضرت ابو بکر رضی اللہ تعالیٰ عنہ یہ سمجھتے تھے کہ اگر میں اپنی بھوک کا اظہار کروں گا تو یہ چیز نبی کریم صلی اللہ علیہ وسلم کے لیے باعث تکلیف ہوگی. خیر ابھی بات چل ہی رہی تھی کہ حضرت عمر رضی اللہ تعالیٰ عنہ باہر آئے, ملے نبی کریم صلی اللہ علیہ وسلم سے. حضور صلی اللہ علیہ وسلم نے جو ہے ان سے پوچھا, انہوں نے کہا کہ یا رسول اللہ جو ہے بھوک سے بیتاب ہو کر گھر سے باہر نکلا ہوں. تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا ہاں میں بھی کچھ بھوک کو محسوس کر رہا ہوں. چلیے فلاں صحابی کے پاس, ایک صحابی تھے وہ بیت عقبہ اور جو ہے جن کو نقبہ یعنی جو 12 نقبہ مقرر کیے گئے تھے ان میں یہ بھی ہیں, نام ابھی بھول رہا ہوں, تو ان کے وہاں ان کے باغ پر تشریف لے گئے, ان کی گھر والی سے پوچھا, سلام کیا, انہوں نے استقبال کیا, کہا وہ ٹھنڈا پانی لینے گئے, اتنے میں تو وہ آ گئے. آ کر حضور صلی اللہ علیہ وسلم کو اپنے باغ پر تشریف لایا ہوا دیکھ کر ظاہر ہے ان کا دل باغ باغ ہو گیا, لپٹ گئے مارے خوشی کے اور جو ہے اللہ کا شکر ادا کرنے لگے, اپنے آپ کو نبی کریم صلی اللہ علیہ وسلم پر فدا کرنے لگے. اور پھر فوراً جو ہے وہ چادر بچھا کر ان حضرات کو بٹھایا, جلدی سے دوڑے ہوئے گئے اور ایک بڑا سا خوشہ کھجور کا توڑ کر لا کر ان کے سامنے رکھا. یہ منظر دیکھ کر نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے فرمایا سب پورا خوشہ توڑ کر لے آئے, پکی پکی کھجوریں چن کر کے توڑ کر کے لاتے پورا خوشہ, تو انہوں نے اس میں کچی بھی ہیں. وہ آپ صلی اللہ علیہ وسلم کے ارشاد کا مقصد یہ تھا کہ دوسری کھجوریں جو ہیں وہ ضائع ہونا ہو جائیں. اس پر انہوں نے کیا کہ اللہ کے رسول ان کی سوچ بھی دیکھو کہ لوگوں کی پسند مختلف ہوتی ہے, کسی کو زیادہ پکی ہوئی کھجور اچھی لگتی ہے, کسی کو ادھ پکی ہوئی, کسی کو کچی. میں پورا خوشہ اسی لیے توڑ کر کے لایا कि जिसकी जो पसंद हो उसके मुताबिक ले करके खाए। उनका ये जवाब सुनकर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम भी बहुत मसरूर हुए और तहसीन फरमाई और खजूर ने खाकर पानी नौश फरमाया। उन्होंने इजाज़त चाही कि मैं बकरी ज़बा करूँ। उन्होंने फरमाया ठीक है, लेकिन जो दूध देती हो उसको ज़बा न कीजिए, हमें चूँकि गोश्त ही खाना है तो जो बग़ैर दूध देने वाली है वो उसको से भी हमारा मकसद हासिल हो जाएगा। दूध वाली को अगर ज़बा करेंगे तो दूध वाला फ़ायदा मुनकद। ये भी एक तालीम है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की। खैर तो बहरहाल वो हुआ, तो उसी मौके पर नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने हजरात से फरमाया कि देखो ये ठंडी छांव, मीठा पानी और ये ताज़ा खजूरें अल्लाह ताला की वो नेमतें हैं। लतुसअलुन यौमइज़िन अनिल नईम, जिनके मुताल्लिक क़यामत के रोज़ तुमसे अल्लाह ताला के यहाँ सवाल होगा। तो गोया आप सल्लल्लाहु अलैहि वसल्लम हालांकि बड़ी भूख की हालत में ये मैसर हुआ था, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम उस वक्त भी हजरात सहाबे की तरबियत का जो मौका है वो चूकते नहीं हैं। इसलिए गोया हमें भी हर वक्त अल्लाह की इन नेमतों के मुताल्लिक ये चीज़ मद्देनज़र रखनी चाहिए। हदीस में आता है कि कल को क़यामत में जब बंदा हिसाब किताब के लिए पेश होगा तो हर बंदे की हिसाब किताब के वक्त तीन दफ्तर, जब भी कोई हिसाब किताब के लिए अल्लाह की हुजूर पेश किया जाएगा उसके साथ फरिश्ते तीन रजिस्टर भी पेश करेंगे। एक रजिस्टर वो होगा जिसमें अल्लाह ताला की उन नेमतों का तज़किरा होगा जो अल्लाह ताला ने उसको दुनिया में अता फरमाया। पैदा हुआ जब से लेकर मरते तक अल्लाह की जो जो नेमतें उसने इस्तेमाल की होंगी उन सब की तफसील उसके अंदर लिखी हुई होगी उस रजिस्टर में। दूसरे रजिस्टर में उसकी ताआत का तज़किरा होगा, इबादतों का, और तीसरे रजिस्टर के अंदर उसके गुनाहों का तज़किरा होगा। जब ये तीनों रजिस्टर और ये बंदा हिसाब के लिए पेश होगा तो बारी ताला उन नेमतों वाले रजिस्टर के अंदर तो सबसे छोटी नेमत, सबसे कम दर्जे की नेमत होगी, उसको खिताब करके बारी ताला ये फरमाएंगे कि इसके आमाल में से तुम अपनी कीमत वसूल कर लो। अल्लाह ताला का ये इरशाद सुनकर वो नेमत आगे बढ़ेगी और उसकी तमाम ताकतों को समेट कर एक तरफ खड़ी हो जाएगी। बारी ताला पूछेंगे क्या बात है, तो उसके जवाब में अर्ज करेगी बारी ताला इसकी सारी ताकतें मैंने ले ली अपनी कीमत की वसूलियाबी के तौर पर, फिर भी अभी मेरी कीमत वसूल नहीं। ये मंजर जब वो बंदा देखेगा तो लरज जाएगा कि मारे गए, अभी तो अल्लाह की एक छोटी से छोटी नेमत का भी हक मेरी जिंदगी की तमाम ताकतों के से अदा नहीं हुआ, तो दूसरी नेमतें और यहाँ तो गुनाहों का रजिस्टर तो अलग है। अल्लाह तबरक ताला जिसको नवाजना चाहेंगे अल्लाह ताला फरमाएंगे जाओ तुम्हारे गुनाह को माफ़ कर दिया और अपनी नेमतों का हम तुमसे हिसाब कोई लेते वेते नहीं है, जाओ जन्नत के अंदर। बंदा खुश हो जाएगा। तो मैं तो ये अर्ज़ करना चाहता हूँ कि भाई हमें नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम का ये इरशाद हर वक्त अपने पेश नज़र रखना चाहिए और समझना चाहिए कि अल्लाह की हर वो नेमत जिसको मैं इस्तेमाल करने जा रहा हूँ ये वो नेमत है जिसके मुताबिक कल को अल्लाह तबरक तआला की तरफ से मुझे सवाल होगा, और क्या मैं इस पोजीशन में हूँ इस नेमत का हक अदा करने के मुताबिक अल्लाह ताला की तरफ से होने वाले उस सवाल का जवाब दे सकूं। इसलिए भाई हकीकत तो ये है कि अल्लाह ताला की नेमतों का हाल वइन तउद्दू नेमतल्लाहि ला तुहसूहा, हज़रत शेख मौलाना ज़करिया साहब नवरल्ला उमर कदऊ ने वहाँ जो है इसमें अकाबिर का रमज़ान में ज़िक्र किया है। एक मौके पर हज़रत मौलाना खलील अहमद साहब सहारनपुरी महाजिर मदनी रहमतुल्लाह अलैह जो हजरत के उस्ताद और शेख हैं उनका जुमला कि गोया ये इसमें अल्लाह की एक नेमत के अंदर इतनी बेशुमार नेमतें हैं कि अगर आदमी उनको शुमार करे और उनको मालूम करना चाहे तो शुमार कर सकता नहीं है। हकीकत यह है, फ़ज़ाइल सदक़ात में हज़रत शेख रहमतुल्लाह अलैह ने वाक़िया ज़िक्र किया है। एक साहब किसी अल्लाह वाले के यहाँ मेहमान हुए और उन्होंने लाकर रोटियाँ रखी। वो मेहमान साहब ज़रा नाजुक मिजाज थे, रोटियाँ उलट पुलट करके देखने लगे कौन सी जली भुनी है कौन सी ठीक है। वो मेज़बान ने कहा कि क्या देखते हो, ये रोटी हमारे और आपके सामने तैयार होकर के आई, वहाँ तक उसमें 360 मेहनतें लग चुकी हैं। यानी अल्लाह ताला की मखलूक में से 360 मखलूक ने इस रोटी के तैयार होने में क्या लिया है, हिस्सा लिया है। सबसे पहले हजरत मीकाईल, जिनको अल्लाह ताला ने रोज़ी के ऊपर मुकर्रर किया है, उनके हुक्म से अल्लाह के ख़जाने से ये चीज़ निकली। और फिर उसमें क्या का एक दाना बोया जाता है तो हल चलाया जाता है, उसमें बैल भी हिस्सा लेता है, और उस दाने को जो है उगाने के लिए जब बारिश बरसती है तो आसमान से बरसाई जाती है। आसमान ने, ज़मीन ने, चाँद ने, सूरज ने, पता नहीं अल्लाह की किस किस मखलूक ने उसमें हिस्सा लिया। वो 360, तो आपको ये ख्याल ना हो कि अब तो मशीनरी का ज़माना है इसलिए शायद तादाद कम हो गई होगी। मैं कहा करता हूँ कि नहीं, कम नहीं हुई बल्कि बढ़ गई। पहले तो खाली हल चलाया जाता था, जिसको खाली सुथार, एक सुथार या दो बाप बेटा मिल करके बनाया करते थे। अब तो ट्रैक्टर चलाया जाता है, जिसको फैक्ट्री में तैयार किया जाता है, वहाँ हजारों मजदूर काम करते हैं। अब ये हिसाब 360 का नहीं, हज़ारों तक पहुँच जाता है। तो बहरहाल कहने का मतलब ये है कि अल्लाह ताला की ये नेमत है। वाकया ये है कि अल्लाह ताला ने ये सआदत में, तो कहा करता हूँ कि हमारा जो तबका है अहले इल्म का, मौलवियों का और तलबा का, हमसे ज़्यादा नाशुकरा कोई नहीं। अल्लाह ताला ने हमको ऐसा माहौल अता फरमाया, ऐसी फिजा अता फरमाई। आप दुनिया को बाहर जा कर के देखिए और लोगों का हाल मालूम कीजिए, लोगों के दिलों में अंदर घुस करके कुरेद करके उनके दिली अहवाल क्या हैं मालूम कीजिए। कोई एक फ़र्द भी आपको ऐसा नहीं मिलेगा जो चैन और सुकून के साथ ज़िंदगी गुजार रहा होगा। अल्लाह ताला ने हमें इन मदारिस की बरकत से, मदारिस के इन माहौल के अंदर अपने दीन की, इल्म की खिदमत करने का, उसके पढ़ने पढ़ाने का जो मौका अता फरमाया, और उसकी बरकत से अल्लाह ताला ने हमारी ज़रूरियात की तकमील का एक गैबी निज़ाम कायम फरमा दिया, क्या उसके नतीजे में हमारी ये ज़रूरतें मुकम्मल होती रहती हैं। ये अल्लाह तबारक व ताला का वो इनाम है कि आप अगर दुनिया के हालात को मालूम करेंगे तो आपको अंदाज़ा होगा कि ये चीज़ किसी को मैसर नहीं। ये तो शाहाना ज़िंदगी है जो अल्लाह ताला ने हमें अता फरमाई है। इसलिए मैं तो कहता हूँ भाई, ये देखो नहीं, ये शाहाना कम ये है क्या है, हॉल है जो खाने के लिए अल्लाह आज तक तो आप वो पतरे के शेड के अंदर अपनी ज़रूरत पूरी करते रहे, अल्लाह ने उसके बदले में कई गुना हसीन खूबसूरत ये हाल अता फरमाया। बहरहाल और भी बहुत सारी ज़रूरतें हैं जो इसकी इमारत के ज़रिए से मुकम्मल हो रही हैं। बहरहाल इस मौके पर मैं खुसूसियत के साथ बानी जामिया मुफ्ती साहब को और उनका जो अमला, उनके मुआविनीन साहबजादगान और असातिज़ा और आपके मुआविनीन मुखलिसीन यहाँ जो हैं वो भी, और बाहर से हजरत का जो ताउन करने वाले हैं, तमाम की खिदमत में मुबारकबाद पेश करता हूँ कि अल्लाह तआला ने एक गोया एक और चीज़ यहाँ जामिया को इस इमारत की शक्ल में, जो बहुत सारी जामिया की ज़रूरतों की तकमील को अपने अंदर लिए हुए है, अता फरमाई। अल्लाह ताला इस नेमत की कदरदानी की हम सबको तौफीक और सआदत अता फरमाए, और उसकी कदरदानी और शुक्रिया के बदले में अल्लाह ताला दुनिया और आखिरत की मज़ीद नेमतों से हम सबको नवाजे। वाखिरु दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन। दुआ कर लें, सुभानक अल्लाहुम्मा बिहम्दिका व तबारक इस्मुका व तआला जद्दुका व ला इलाहा गैरुक اللهم لك الحمد كله ولك الشكر كله ولك الملك كله وبيدك الخير كله وإليك يرجع الأمر كله اللهم لا أحصي ثناء عليك أنت كما أثنيت على نفسك اللهم لك الحمد حمدا دائما مع دوامي ولك الحمد حمدا خالدا مع خلودي ولك الحمد حمدا لا منتهى له دون مشيئتك ولك الحمد حمدا لا يريد قائده إلا رضاك ولك الحمد حمدا عند كل طرفة عين وتنفس كل نفس اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد كما صليت على سيدنا إبراهيم وعلى آل سيدنا إبراهيم إنك حميد مجيد اللهم بارك على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد كما باركت على سيدنا إبراهيم وعلى آل سيدنا إبراهيم إنك حميد مجيد ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار اللهم وفقنا لما تحب وترضى من القول والعمل والفعل والنية والهدى اللهم اجعلنا هادين مهتدين غير ضالين ولا مدلين سلما لأوليائك وحربا لأعدائك نحب بحبك من أحبك ونعادي بعداوتك من خالفك من خلقك اللهم أغننا بالعلم وزيننا بالحلم وأكرمنا بالتقوى وجملنا بالعافية اللهم آتنا أفضل ما تؤتي عبادك الصالحين اللهم لا تنزع منا صالح ما أعطيتنا اللهم استر عوراتنا وآمن روعاتنا اللهم أحسن عاقبتنا في الأمور كلها وأجرنا من خزي الدنيا وعذاب الآخرة اے اللہ تو نے اپنی نعمتوں سے ہمیں ڈھانپ رکھا ہے اے اللہ تو لمحہ بلمحہ اپنی ان نعمتوں میں اضافہ کرتا ہی چلا جا رہا ہے اے اللہ جس جامعہ کو جو نعمت تو نے عطا فرمائی اے اللہ ہم سب کو اس کی قدردانی اور شکر گزاری کی توفیق و سعادت عطا فرماتے ہوئے آئندہ مزید نعمتوں سے مالا مال فرما دے اے اللہ ہم تو اپنے بدعمالی کی وجہ سے کسی نعمت کے حقدار تو کیا اہل بھی نہیں ہیں لیکن اے اللہ محتاج ہیں اور محتاجوں کی مدد کرنے کا تو نے اپنے بندوں کو حکم دیا ہے تو ہم محتاجوں کے حال پر ہم فرماتے ہوئے ہماری تمام ضرورتوں کی اپنے خزانے غیب سے کفالت فرما دے اے اللہ اس جامعہ کو ہر نوع کی ترقیات سے مالا مال فرما اس کے علمی اخلاقی انتظامی تعلیمی تربیتی اصلاحی معیار کو بلند سے بلند تر فرما اے اللہ اس کے قائم کرنے والوں چلانے والوں پڑھنے والوں پڑھانے والوں تعاون کرنے والوں تعلق محبت رکھنے والوں سب کو بے انتہا قبول فرما اس کی تمام ضروریات کی اپنے خزانہ غیب سے کفالت فرما ہر قسم کے شرور فتن آفات بلیات مکارے حاسدوں کے حسد دشمنوں کی دشمناوت شریروں کی شرارت بدخواہوں کی بدخواہی اور رشاہ دوانوں کی رشاہ دوانیوں سے اللہ اس جامعہ کی پورے پوری حفاظت فرما اللہ اس کو دن دوگنی رات چوگنی ترقیات سے مالا مال فرما اللہ مفتی صاحب کو بھی صحت کاملہ عاجلہ مستمرہ عطا فرما اللہ پہلے کی طرح ان کو فعال بنا دے اپنا خصوصی فضل برما دے اے اللہ ہر قسم کی نظر بد سے جامعہ کی مفتی صاحب کی پورے پوری حفاظت فرما تمام طلبہ کو اے اللہ قائد حقہ علوم نافعہ اعمال صالحہ اخلاق فاضلہ سے آراستہ فرما برے اخلاق برے کردار و گفتار برے عادات و ادوار بری صحبتوں برے ماحول کے برے اثرات اور برے لوگوں کی پوری عادتوں کا نشانہ بننے سے ان کی پورے پوری حفاظت فرما اپنی شان ربوبیت سے اللہ ان تمام طلبہ اور بچوں کی تربیت فرما کر اللہ ان کو اپنے والدین اور اساتذہ کی آنکھوں کا نور, ان کے دلوں کا سرور اللہ بنا کر اللہ ان کو ہر نوع کی اللہ ترقیات سے نواز دے, اپنے فضل کا معاملہ فرما دے. اللہ ہمارے بیماروں کو صحت کاملہ عاجلہ مستملہ عطا فرما, مقروضوں کے قرضوں کی ادائیگی کی شکلیں پیدا فرما, پریشان حالوں کی پریشانیوں کو دور فرما, حاجت مندوں کی حاجتیں پوری فرما, قید و بند میں محبوسوں کو رہائی نصیب فرما, مقدمات میں ماخوذوں کو بری فرما, جو جس مصیبت میں گرفتار ہے اے اللہ اس سے نجات عطا فرما. حضور پاک صلی اللہ علیہ وسلم کا امتی جہاں کہیں بھی ہو اے اللہ اس کے ایمان و اسلام کی, جان و مال کی, عزت و آبرو کی, اہل و عیال کی, تجارت و زراعت و کاروبار کی, ہر چیز کی پوری پوری حفاظت فرما. اے اللہ اس مجلس میں موجود تیرے تمام بندوں کی جائز اور نیک مرادیں پوری فرما, جو مانگا وہ بھی عطا فرما, مانگنے سے رہ گیا وہ بھی عطا فرما, آج تک تجھ سے مانگ کر کبھی محروم نہیں ہوئے, اب بھی اور آئندہ بھی محروم نہ فرما. تیرے حبیب پاک صلی اللہ علیہ وسلم نے جتنی خیر اور بھلائی تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما, اور جن شر و برائیوں سے پناہ چاہی اس سے ہماری اور پوری امت کی حفاظت فرما. ربنا تقبل منا انک انت السمیع العلیم, وتب علینا انک انت التواب الرحیم. صلی اللہ تعالی علی خیر خلقہ سیدنا و مولانا محمد و آلہ و اصحابہ اجمعین برحمتہ.